सवाल है, कलौंजी किस तरह और कितनी मिकदार में और दिन के किस वक्त में खानी चाहिए। हदीस में कलौंजी की तरगीब आई है और उसके फ़ायदे को बयान किया गया है, लेकिन उसकी मिकदार और उसकी तफसील नहीं बयान की गई। हर शख्स का हाल मुख्तलिफ होता है कि बाज़ लोग ज़्यादा मिकदार में ले लेते हैं तो उनको दाने होने शुरू हो जाते हैं, जैसे कि गर्म चीज़ है ये कलौंजी जो है वो गर्म होती है। उसके लिए अगर थोड़ी सी मिकदार में इंसान ले ले, थोड़ी सी मिकदार में इंसान ले ले, जैसे दो उंगलियों के दरमियान चंद दाने आ जाते हैं, इतनी मिकदार में ले ले और उनको चबा ले, तो चबाने से वो होगा कि उसके जो अंदर का तेल जायका वगैरह जो है वो आ जाता है। वरना बाज़ लोग ऐसे ही निगल लेते हैं, वो भी फ़ायदेमंद है, लेकिन उसका फ़ायदा कम होता है, इसलिए कि वो अंदर जाने के बाद कभी वो हज़म होता है और कभी हज़म नहीं होता, वैसे के वैसे दाने इंसान के खारिज हो जाते हैं, तो इसलिए वो पूरी तरह उसका फ़ायदा हासिल नहीं होता। तो चंद थोड़े से दाने इंसान ले ले और तजुर्बा करने के बाद इंसान को पता चल जाएगा कि उससे कोई दाने वगैरह तो नहीं हो रहे, गर्मी नहीं, खून में कभी ज़्यादा गर्मी होने लगती है तो ज़ुबान पर या नाक वगैरह में दाने होने लग जाते हैं बाज़ों को। अगर वो नहीं होता तो इंसान उसको इस्तेमाल करता रहे, आहिस्ता आहिस्ता मकदार ज़्यादा कर सकता है या कम कर सकता है, हर एक की अपनी हालत के अतबार से उसमें फ़र्क आ जाता है। लेकिन ज़्यादा मकदार से न शुरू करें, थोड़ा थोड़ा करें और फिर और दिन के शुरू हिस्से में ले लें, सुबह सुबह ले लें तो ज़्यादा अच्छा है, वरना दिन के किसी भी वक्त में अपने अंदर जिस्म के अंदर कलौंजी को कुछ ना कुछ पहुँचा दें तो जिस्म के अंदर उसका पहुँच जाना वही फ़ायदेमंद है। सुबह सुबह ले लें तो ज़्यादा फ़ायदा है, थोड़ी सी मकदार में लें। अच्छा, दूसरा सवाल है, अच्छा एक और सवाल है जो अच्छा सवाल है कि हदीस में आता है कि हदीये में इंसान अगर दे तो ये ना सोचे कि बड़ी चीज़ हदीये में देनी है, चाहे बकरी का खुर हो, बकरी के पैर का निचला हिस्सा हो। असल में ये एक बहुत अहम बात है, इसको अगर हम समझ जाएं तो दीन के एक बहुत बड़े उसूल को हम समझ जाएंगे। ये तालीमात पहले भी आ चुकी हैं हमारे मुख्तलिफ़ मौजुओं पर बात हुई है तो उसमें भी ये बात आई है, और ये बहुत अहम चीज़ है, इसको फिर अच्छी तरह जहन में रखने की, दोबारा याद ताज़ा करने की ज़रूरत है इस सिलसिले में। वो ये कि शरीयत में, अहादीस में हम ये बहुत अच्छी तरह देखते हैं और हमें नज़र आता है कि दोनों जानिब को बयान किया जाता है, दोनों जानिब को बयान किया जाता है। जहाँ पर बदगुमानी की बात आई मिसाल के तौर पर, बदगुमानी तो हमें यह कहा जा रहा है कि देखो कोई ऐसा काम न करो कि किसी को बदगुमानी हो, और दूसरों को यह कहा जा रहा है कि देखो किसी ने अगर कोई गलत चीज़ कर लिया तो तुम बदगुमानी ना करो। दोनों तरफ का हुक्म है, हमें कहा गया बदगुमानी वाली जगहों से बचो, दूसरों को कहा गया जो हमें देख रहे हैं उनसे कहा गया कि देखो तुम बदगुमानी ना करो। एक मिसाल हो गई। दूसरी मिसाल, हदीस में आया कि कोई अल्लाह का वास्ता देकर किसी से दुनियावी चीज़ें न मांगे। अल्लाह का वास्ता बड़ी चीज़ है, अल्लाह के वास्ते से तो जन्नत मांगी जाए, मना किया। दूसरी तरफ हदीस में आया कि कोई तुमसे अल्लाह का वास्ता देकर मांगता है तो फिर दे दिया करो, अल्लाह ताला का वास्ता बड़ी चीज़ है, देने वाले को कहा दे दो, मांगने वाले से कहा अल्लाह का वास्ता देकर ना मांगो। दो जानिब, ये सिर्फ मैं मिसाल दे रहा था, मैं बहुत तवील नहीं करना चाह रहा इस जवाब को, लेकिन एक अहम उसूल है। ज़ोजैन के मामले में यहाँ बात बहुत तफसील से आई थी हमने जब बात की थी, शोहर को कहा गया तुम्हारे ज़िम्मे ये है, औरत को कहा गया तुम्हारे ज़िम्मे ये है। अब हमारा उसूल क्या है, हमारा मिजाज क्या है? वालिदैन और औलाद के हकूक़ में भी बात आई थी, होता यह है कि दोनों के हकूक़ बयान किए जाते हैं। वालिदैन को याद रहता है कि औलाद के ज़िम्मे क्या हक़ है, औलाद को याद रहता है कि वालिदैन के ज़िम्मे क्या हक़ है। यही मामला ज़ोजैन में आता है, शोहर को याद रहता है बीवी के ज़िम्मे क्या क्या ज़िम्मेदारियाँ होनी चाहिए, बीवी को ये जहन में रहता है कि शोहर के ज़िम्मे क्या होना चाहिए, اپنا بھول جاتے ہیں کہ مجھے کیا کرنا چاہیے. یہاں پر بھی بس جب یہ بات سمجھ میں آ گئی تو یہ جو بات کہی جا رہی ہے کہ اگر کوئی ہمیں ہدیہ دیتا ہے تو لینے والے سے کہا جا رہا ہے, لینے والے سے کہا جا رہا ہے کہ دیکھو جب تم ہدیہ تمہیں کوئی دیتا ہے تو کسی نے کم درجے کا ہدیہ دیا ہے تو اس کو اس کی وجہ سے کم درجے کا نہ سمجھو. لا تحقرن جارتن جارتہا, کوئی اپنے پڑوسن کو کم درجہ نہ سمجھے اس لیے کہ اس نے کم درجے کی چیز ہدیہ میں دی ہے. بکری کا کھر بھی دیا ہے, پیر کا نچلا حصہ بھی دیا ہے تو اس کو حقیر اور کم درجے کی نہ سمجھے. یہ جو لے رہے ہیں ان کو سکھایا جا رہا ہے, دینے والوں کو کہا جا رہا ہے کہ عمدہ چیز جو دے سکتے ہو دے دو. اگر عمدہ چیز نہیں ہے اور کوئی مانگنے آیا, کوئی فقیر مانگنے آیا, دروازے پر آیا, تو پھر گھر میں چاہے پیر کا نچلا حصہ بچا ہوا ہو وہ بھی دے دو. حدیثوں کو ہم اپنے مطلب کے لیے کبھی سمجھنے لگ جاتے ہیں, یہ ہماری غلط فہمی ہے یا شیطانی دھوکہ ہے کہ لینے والوں کو جو حکم دیا گیا تھا وہ دینے والے کہتے ہیں اچھا نہیں ٹھیک ہے, جب لینے والوں کو کہا گیا ہے کہ اگر کوئی اتنے درجے کی کم درجے کی چیز بھی دے تو اس کو کم نہیں سمجھنا چاہیے, تو اس کا مطلب ہے ہم بھی ایسی چیز ہدیے میں دیں. پھر ہمیں اگر کوئی وہ چیز دے تو شاید ہمیں اچھا نہ لگے, لیکن ہم دوسروں کو دینے کے لیے وہی چیز استعمال کرتے ہیں. ہمیں تو دیکھنا ہے وہ حدیث کس کے لیے بیان کی گئی, وہ لینے والوں کے لیے بیان کی گئی ہے. دینے والوں کے لیے قرآن کی آیت ہے کہ لن تنالوا البر حتى تنفقوا مما تحبون, جیسے میں نے صحابی ابو طلحہ انصاری رضی اللہ عنہ کے عمل سے بتا دیا, اور آپ صلی اللہ علیہ وسلم کے عمل سے وہ پوری زندگی بھری پڑی ہے, صحابہ کے اعمال اس میں بھرے پڑے ہیں. تو یہ بہرحال ہم حدیث کو جب غلط جگہ پر بٹھا دیتے ہیں, منطبق کرتے ہیں, تو اس لیے بات سمجھنے میں غلطی ہو جاتی ہے. ایک اور سوال ہے, کوئی آرگنائزیشن ہے جو ریفیوجی وغیرہ کی مدد کرتی ہے, ان کا کہنا ہے کہ بہت سے نئے ریفیوجی آئے ہیں, ان کو بہت زیادہ کپڑے بھی, ان کے پاس زیادہ کپڑے وغیرہ کا انتظام بھی نہیں ہے, اچھا سوال یہ ہے کہ ان کے یہاں کپڑے دھونے کے لیے بھی ضرورت ہے, واشر ڈرائر وغیرہ کی بھی ضرورت ہے, تو ہم کیا اگر ان کو واشر ڈرائر کے لیے پیسے دیں گے تو زکوٰۃ میں یہ ادا ہو سکتا ہے؟ واشر ڈرائر خرید کے اگر دیتے ہیں تو ہم یہ دیکھیں گے کس کو دے رہے ہیں, اور اگر پیسے دے رہے ہیں تو پیسے کس کو دے رہے ہیں. زکوٰۃ کا اصول یہ ہے کہ کسی ضرورت مند کو اس چیز کا مالک بنا دیا جائے, آرگنائزیشن کو مالک بنایا اور وہ اس کے مالک ہیں, وہ ان کو غریبوں کے لیے استعمال کریں گے, اس سے زکوٰۃ ادا نہیں ہوتی. زکوٰۃ ادا کرنے کے لیے واشر ڈرائر جو ہے اس کی رقم یا واشر ڈرائر خود وہ ان کی ملکیت میں جائے گا تو زکوٰۃ ادا ہوگی. یہ ضروری ہے کہ للفقراء, فقراء کو دیا جائے, ان کے لیے رکھ دیا, اب ان کے کام میں استعمال ہو رہا ہے, زکوٰۃ ادا ہونے کے لیے وہ کافی نہیں ہے. ایک اور سوال ہے, چار یا پانچ رکعت میں شک ہو جائے اور دل میں زیادہ خیال یہ ہے کہ چار رکعت ہوئی ہیں تو کیا پھر بھی سجدہ سہو کرنا ہوگا؟ نہیں, غالب گمان اگر یہ ہے کہ چار رکعت ہوئی ہیں تو بس غالب گمان کو یقین کا درجہ دے دیں گے اور اس پر سلام پھیر لیں, چار رکعت ہو گئیں, سلام پھیر لیا, اب شک کرنے کی ضرورت نہیں ہے. غالب گمان پر عمل کرنے کے بعد سجدہ سہو کرنے کی ضرورت نہیں ہے. ٹھیک ہے, رات کو انشاءاللہ 7:45 پھر جمع ہوں گے درود شریف اور دعا کے لیے. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.